حسبي الله ونعم الوكيل نعم المولى ونعم النصير. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام والتحية والإكرام على النبي الأمي العربي المكي المدني الرسول المسدد المحمود الأحمد أبي القاسم محمد صلى الله وآله الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المبين، بسم الله الرحمن الرحيم، يسبح لله ما في السماوات وما في الأرض، صلوات بر محمد وآل محمد. برادران ملت، عزیزان گرامی، صاحبان فکر و نظر، ارباب دین و دانش، غلامان حیدر کرار، عزاداران حسین، یہ شب شب عبادت ہے، شب جمعہ ہے. میں نے سورہ جمعہ کا پہلا فقرہ بطور عنوان پڑھا ہے. غدیر اور مباہلے کے سلسلے میں جشن ہونے والا ہے، انشاءاللہ تفصیل سے گفتگو ہوگی. غدیر ہو یا مباہلہ ہو، ایک ہی حقیقت ہے جس کو بار بار اللہ کا پیغمبر امت کے سامنے پیش کرتا رہا ہے. آیا تطہیر ہو یا آیا مباہلہ، کچھ افراد ہیں جن کا تعارف قرآن کرا رہا ہے. کہیں مجلس کی شکل میں، کہیں جلوس کی شکل میں. مجلس میں جب تعارف کراتا ہے تو اس کی تصویر آیت تطہیر کھینچ لیتی ہے، اور جلوس میں انہی شخصیتوں کو جب پیش کیا جاتا ہے تو آئے مباہلہ بن جاتی ہے. عزیزان گرامی، میں نے جو فقرہ پڑھا ہے، یسبح للہ ما فی السماوات و ما فی الارض، زمین اور آسمان اور اس کے درمیان جو کچھ ہے، ایک ایک ذرہ تسبیح الہی میں ہم وقت مشغول ہے. کوئی یہ کہہ سکتا ہے کہ صاحب، تسبیح الہی کائنات کا ذرہ ذرہ کر رہا ہے، ہمیں تو نہیں سنائی دیتا. سننے کے لیے دل چاہیے، سننے کے لیے بصیرت چاہیے، سننے والے سنتے ہیں. بہت سی آوازیں ایسی ہوتی ہیں کہ جنہیں لفظوں کی ضرورت نہیں ہوتی، جنہیں صداؤں کی ضرورت نہیں ہوتی، جنہیں آوازوں کی ضرورت نہیں ہوتی. ہم جب اس کائنات پر نظر ڈالتے ہیں تو دیکھتے ہیں کہ زمین پہ ہم ہی نہیں ہیں، ہمارے ساتھ سینکڑوں نہیں، ہزاروں نہیں، لاکھوں نہیں، کروڑوں مخلوقات زندگی بسر کر رہی ہیں. ننھی منی چیونٹیاں بھی ہیں اور بھاری بھرکم ہاتھی بھی ہیں. کچھ ایسے ہیں کہ جو ہوا میں اپنا رزق تلاش کرتے ہیں، زمین پر اتر نہیں سکتے. کچھ ایسے ہیں کہ جو زمین سے اوپر بلند نہیں ہو سکتے. کچھ ایسے جاندار ہیں کہ جو پانی سے باہر نہیں نکل سکتے. کچھ ایسے ہیں جو پانی میں نہیں جا سکتے. کچھ وہ ہیں کہ جو سبزی خور ہیں، کچھ وہ ہیں جو گوشت خور ہیں، کچھ وہ ہیں جو غلاظت خور ہیں، کچھ اڑنے والے ہیں، کچھ رینگنے والے ہیں، کچھ ایسے ہیں کہ جو اپنی جگہ سے جنبش نہیں کر سکتے. مگر سب کا رزق ان تک پہنچ رہا ہے. ایسا لگتا ہے کہ کوئی اپنا خان نعمت بچھائے ہوئے ہے. ہاتھی بھی اسی زمین پر زندہ ہے اور چونٹی بھی اسی زمین پر زندہ ہے. نگاہیں اٹھا کے جب انسان دیکھتا ہے تو ایک ربوبیت پوری کائنات کو گھیرے ہوئے دکھائی دیتی ہے. اب وہ عقل کا اندھا ہوگا جو یہ کہے گا کہ ربوبیت تو ہے मगर कोई रब नहीं है, परवरदिगारी तो है मगर कोई परवरदिगार नहीं है। आगे बढ़ता है, निगाहें डालता है, जर्रे जर्रे में उसे एक हिसाब दिखाई देता है, एक नज़्म दिखाई देता है, एक तरतीब दिखाई देता है। कैसा कैसी गैर मंतकी फिक्र होगी जो ये कहेगी कि हिसाब तो है कोई मुहासिब नहीं, निज़ाम तो है कोई नाजिम नहीं। तो कायनात का जर्रा जर्रा तस्बीह हे इलाही कर रहा है, सुनने वाले सुन रहे हैं। एक खिलता हुआ गुलाब बता रहा है कि मेरी रगो रेशे में किसी की कुदरत दौड़ रही है जो मुझे हंसने पर मजबूर कर रही है। महकता हुआ फूल आवाज़ देता है, मेरी खुशबू किसी की अता की हुई है। और यही बात क़ुरान करीम कहता है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सारी तारीफ़ उस अल्लाह की है। मगर उसका मतलब ये नहीं है कि किसी दूसरी चीज़ की तारीफ न करें। मुझे उन लोगों की फिक्र से शिकायत है जो ये कह दिया करते हैं कि सीधे सीधे सूरह हम्द में है, इय्याका नअबुदु व इय्याका नस्तईन, मैं तुझी से मदद मांगता हूँ और तेरी ही इबादत करता हूँ। इसका मतलब यह है कि किसी दूसरे से मदद नहीं मांगनी चाहिए, अल्लाह के अलावा किसी दूसरे से मदद नहीं मांगनी चाहिए। अगर यूं ही मफहूम निकाला जाए तो सीधे सीधे मफहूम निकलता है अल्हम्दुलिल्लाह रब्बिल आलमीन का कि अल्लाह के अलावा किसी की तारीफ़ न की जाए, अल्लाह के अलावा किसी की तारीफ़ न की जाए। अगर वो शिर्क है तो ये भी शिर्क है, मगर अल्लाह ही ने कहा है कि जो तुम्हारे ऊपर एहसान करे उसकी एहसानमंदी का इजहार करो, उसकी तारीफ़ करो। खिलते हुए गुलाब को देख के जब गुलाब की तारीफ़ की जाती है तो हकीकतन उसके खिलाने वाले की तारीफ़ होती है, उस गुलाब की तारीफ़ नहीं होती। इसी तरह जब हम पुकारते हैं किसी को तो हकीकतन उसी मालिक को आवाज़ देते हैं, उसको आवाज़ नहीं देते। हम जानते हैं कि मुश्किल कुशा वही है, उकदा कुशा वही है, मगर कुछ ऐसे अफराद हैं कि जो उसके महबूब हैं, जब उसके महबूब हैं तो हम उसका नाम लेते हैं। इसलिए उसका नाम लेते हैं कि तकरीब कुछ तो बहरे मुलाकात चाहिए। सीधे सीधे किसी के सामने पहुंच के ठेठ ज़बान में कुछ कह देना तहजीब के ख़िलाफ़ है। तहजीब दुआ ये है कि कुछ अफराद के का जिक्र किया जाए जिसे वो पसंद करता है। क़त्म उलादा फरमा लें कि गुनाहगार हैं हम, हौसला दुआ का नहीं, सलीका बारगहे हक में इल्तजा का नहीं। गुनाहगार हैं हम, हौसला दुआ का नहीं, सलीका बारगहे हक में इल्तजा का नहीं। पुकारते हैं अली को जो अपनी मुश्किल में, तो शरीक अपना बनाते हैं हम खुदा का नहीं। हम पे ये इल्ज़ाम है, ये अली क्यों कहते हो, ये शिर्क है। अगर हम अल्लाह के ये कहते मौला से, मौलाए मुत्तकियान से कि या अली अल्लाह माज अल्लाह माज अल्लाह माज अल्लाह ये काम नहीं कर पा रहा है, आप ज़रा मदद कर दीजिए उसकी जाके, तो यकीनन शिर्क होता। हम तो कहते हैं हमारी मदद कीजिए, उसकी मदद नहीं, हमारी आवाज़ वहाँ तक पहुँचा दीजिए, हमारी आवाज़ वहाँ तक पहुँचा दीजिए। देखिए मैंने जो आयत पढ़ी है, कायनात का ज़र्रा ज़र्रा तस्बीह इलाही में मशगूल है, तो अज़ीज़ाने गरामी निगाह जब आदमी डालता है तो कायनात का ज़र्रा ज़र्रा अपने मालिक की गवाही देता है, अपने मालिक की गवाही देता है। ये कहना कि जो चीज़ है वो दिखाई ज़रूर देगी, ये एक जहालत है। हज़ारों चीज़ें ऐसी हैं कि जो हैं और हम जानते हैं कि हैं, हमें यकीन है कि है, उसका पूरी तरह इदराक करते हैं मगर हम उसे देख नहीं सकते। मसलन मैंने किसी तकरीर में कहा होगा कि ज़िंदगी है, ज़िंदगी लंबी है कि नाटी है, गोरी है या काली है, कोई नहीं बता सकता, मगर सबको यकीन है कि ज़िंदगी है, ज़िंदगी है, ज़िंदगी से कोई इनकार नहीं करता। तो जब हम अलग अलग छोटी छोटी ज़िंदगियां हैं उनका इनकार नहीं कर सकते, तो इतनी बड़ी ज़िंदगी जो हर शय को ज़िंदा रखे हुए है उसका इनकार कैसे कर दें। उसका कोई ज़िंदगी का इनकार नहीं करता कोई भी। अब उससे कहिए कि साहब देखा है कहीं, तब वो चौंकेगा थोड़ी देर के लिए कि साहब हमने आदमी को तो देखा है चलते फिरते हुए उठते बैठते हुए उसे देखा है, उसकी ज़िंदगी को नहीं देखा है। मगर यकीन है ज़िंदगी के आदमी को कहाँ आदमी देखता है, आदमी का चेहरा देखता है, उसका हाथ देखता है, उसका पांव देखता है, उसका जिस्म देखता है, उसके वजूद को कहाँ देखता है, उसके वजूद को कहाँ देखता है, मगर उसके वजूद को देखता है उसके जिस्म के आईने में। इसी तरह उस कुदरत का जलवा इस कायनात के आईने में नज़र आता है। वो और था कि जो चाँद पर सफ़र करने के बाद उसने कहा कि हम चाँद तक होके चले आए, हमको माज अल्लाह खुदा कहीं ने दिखाई दिया, हम तो उस कौम के मानने वाले हैं कि हमारा शायर कहता है कि हर जा तेरी कुदरत के हैं लाखों जलवे, हैरान हूँ कि दो आँखों से क्या क्या देखूँ। हमें तो हर जगह उसका जलवा दिखाई देता है, दुरूद भेज दीजिए मोहम्मद व आले मोहम्मद। तो जो उसको पहचान लेगा वो नबी को पहचान लेगा, जो नबी को पहचान लेगा वो अली को पहचान लेगा, जिसने उसको नहीं पहचाना वो न नबी को पहचान सकता है ना अली को पहचान सकता है। मगर सफ़र उसी तरफ से होगा अज़ीज़ाने गिरामी, अव्वल तौहीद दोए मदल, सफ़र वहाँ से होगा, यहाँ से उल्टा सफ़र नहीं होगा, उल्टा सफ़र नहीं होगा। और सबसे बड़ी हकीकत दुनिया की कायनात की उसकी ज़ात है, वो सबसे बड़ी हकीकत है जो रगे गर्दन से ज़्यादा करीब है। जब रगे गर्दन से ज़्यादा करीब है तो सबसे ज़्यादा आसान है उसका समझना। यही वजह है कि दुनिया के सारे मज़ाहिब कम से कम तौहीद में हम ख्याल हैं, और जितने आसमानी मज़ाहिब हैं मसलन यहूदी और ईसाई, ये सब हमारे गोया चचाजाद भाई हैं, यानी हज़रत इब्राहिम को मानने वाले सभी हैं जो आसमानी किताब रखते हैं, आसमानी मज़ाहिब हैं, वो सब अल्लाह के कायल हैं। ये अलग बात है कि उलट पलट देते हैं और एक को तीन और तीन को एक करते हैं। हमारे यहाँ भी ये है, हमारे यहाँ मुसलमानों में भी बहुत से लोग हैं कहते हैं कि अल्लाह अर्श पर बैठता है, शब जुमा चौथे आसमान पर आता है माज़ अल्लाह, जब बैठता है तो अर्श से आवाज़ पैदा होती है चुरमराहट की, इसलिए कि उसका वज़न इतना है, उसका वज़न इतना है। ये सब क्यों होता है? होता इसलिए है कि आदमी मुतशाबिहात के पीछे पड़ता है। जब मुतशाबिहात के पीछे पड़ता है, कुरान ने कहा है कि तुम्हारे लिए मुहकम आयात हैं जो उम्मुल किताब हैं, जो असल किताब हैं, मुतशाबिहात के पीछे न पड़ना। अब आप कहेंगे कि साहब कुरान में मुतशाबिहात अल्लाह ने रखा ही क्यों, कुरान में कहीं कोई मुतशाबिहात का मतलब अगर आप ये समझते हैं कि न समझ में आने वाली चीज़, तो मुतशाबे का मतलब ये नहीं है कि उससे समझ ही में ना आए। मुतशाबिहात का मतलब है कि जिनसे हमारा कोई वास्ता नहीं है, हमारा कोई राबता नहीं है। मसलन मैंने कहा कि मैं इंडिया से आ रहा हूँ, एक ख़बर पूरी हो गई, आप समझ गए कि मैं इंडिया से आया हूँ। अब इसमें बहुत से सवालात आप पैदा कर सकते हैं जिसकी आपको न ज़रूरत है न मुझे बताने की ज़रूरत है। सवाल पैदा हो सकता है कि आप किस जहाज़ से आए, किस फ्लाइट से आए, आपकी सीट दाहिने तरफ थी या बाईं तरफ, बीच में थी या विंडो की तरफ थी, हज़ारों सवाल पैदा कर सकते हैं। रास्ते में क्या खाया आपने, क्या उसने दिया फ्लाइट वाले ने खाने पीने के लिए, और चाय मिली थी कि नहीं, और काफ़ी मिली थी कि नहीं, हज़ारों सवाल बीच में पैदा हो जाएंगे। तो सवाल जब पैदा करेंगे तो बिला वजह का सवाल पैदा होगा। मसलन ख़ुद ही कुरान कहता है सूरह कहफ में कि अय रसूल, कुछ लोग कहते हैं असाब कहफ के बारे में, कुरान ने बता दिया कि कुछ अल्लाह के बंदे थे अपना दीन बचाने के लिए, शिर्क से बचने के लिए अपना घर छोड़ दिया और पहाड़ के गार में अपनी जान बचाई। अब कुरान कहता है अय रसूल, कुछ लोग कहते हैं, वो कहेंगे कि वो तीन थे चौथा उनका कुत्ता था, और वो चार थे पाँचवा उनका कुत्ता था, और वो छः थे और सातवां उनका कुत्ता था। कह दो कि सब ये अटकल तस्सु की बातें हैं, सब अंदाजे की बातें हैं, इसका इल्म अल्लाह को है, इसका इल्म अल्लाह को है। बात समझ में आ गई कि बिला वजह ये पता लगाना कि वो तीन थे या दस थे या तेरह थे, इसका हम ये हम ना हमें ज़रूरत है और ना अल्लाह ये हमको बताना चाहता है। बिल्कुल उसी तरह अल्लाह ने कहा कि अर्श पे वो उसने अपना इख्तदार कायम किया, अर्श पे उस अपना इख्तदार कायम किया। तो अब मुसलमानों ने सवाल किया कि साहब अर्श का मतलब तख्त होता है, तख्त जो है वो लकड़ी का भी होता है और लोहे का भी हो सकता है, वो तख्त काहे का है? اب اس میں لوگوں نے اپنی اپنی عقل لگانا شروع کی. کسی نے کہا کہ اس میں ہیرے جڑے ہوئے ہیں, کسی نے کہا اس میں قیمتی پتھر لگے ہوئے ہیں, کسی نے کہا اتنے اتنا بڑا وزن ہے اس کا کہ ہزاروں فرشتے چاروں طرف اسے اٹھائے ہوئے ہیں. اب جب اٹھائے ہوئے ہیں تو اللہ آ کے اس پہ بیٹھے گا. اب ایک علامتی گفتگو ہے. عرش کا مطلب مرکز اقتدار, عرش کا مطلب ہے مرکز اقتدار, ہر ذرہ اس کا مرکز اقتدار ہے. اس لیے کہ جب کوئی چیز لامحدود ہو تو اس کا مرکز بھی لامحدود ہوتا, اس کا مرکز بھی لامحدود ہوگا. جب لامحدود ہوگا تو ہر ذرہ اس کا عرش ہے, ہر ذرہ اس کا عرش ہے. اور وہیں سے پھر دیکھیے, جب متشابہات کے پیچھے پڑتا ہے آدمی تو کیا کیا گل کھلاتا ہے. عرش بنا لیا اور عرش ہر جگہ ہے اس کا. چنانچہ آپ پڑھتے ہیں آیت الکرسی میں, آپ پڑھتے ہیں وسیع کرسی السماوات والارض, اس کی کرسی تمام زمین آسمان کو گھیرے ہوئے ہے. دعائے عرفات امام حسین علیہ السلام کی ہے, اس میں آپ نے فرمایا کہ اس کا عرش ساری کائنات کو گھیرے ہوئے, ہر جگہ اس کا عرش ہے. تو اگر اس کو سمجھنا ہے تو اہل بیت کے دروازے پر آنا پڑے گا. دوسروں جگہ جاؤ گے اسی طرح دھوکہ کھاؤ گے, دھوکہ کھاؤ گے. اللہ نے کہا کہ اللہ اپنے بندے کو لے گیا راتوں رات. جب اللہ اپنے بندوں کو لے گیا راتوں رات, یہاں مسلمان کیا کہتا ہے؟ اللہ نے بلایا, اللہ نے بلایا. اب ذہن میں یہ پیدا ہوا کہ اللہ کہیں بیٹھا ہوا ہے, اب وہ بلا رہا ہے اپنے محبوب کو. آیت کہتی ہے خود لے گیا. لے گیا یعنی گیا کہاں تھا؟ وہ تو ساتھ میں ہے ہی ہے, وہ تو ساتھ میں ہے ہی. کہاں ہے وہ؟ اب اس کے لیے اقبال کا ایک شعر ہے, اس سے زیادہ میں وضاحت نہیں کر سکتا کہ خضر کیسے بتائے کیا بتائے, خضر کیسے بتائے کیا بتائے, اگر ماہی کہے دریا کہاں ہے. اگر ماہی کہے دریا کہاں ہے تو جب تک اسے باہر نہ نکال دیا جائے اسے بتایا نہیں جا سکتا, اور باہر نکلے گی تو وہ مر جائے گی. وہی حال ہمارا ہے, ہم باہر نکلیں گے کہاں؟ لا یمکن الفرار من حکومتی. آپ دعائے کمیل پڑھتے ہیں نا, تیری حکومت سے نکلنا ممکن ہی نہیں ہے. تو ہر جگہ اس کی حکومت ہے. تو قربت اتنی زیادہ ہو گئی ہے کہ بہت زیادہ کوئی شے جب قریب آ جاتی ہے تو دکھائی نہیں دیتی. اور میں جہاں سے میں نے گفتگو شروع کی تھی پھر وہیں آ جاؤں, تو ہر شے تسبیح کرتی ہے اللہ کی. تو مولانا مودودی صاحب ایک بہت قابل آدمی گزرے ہیں, اور بڑی کتابیں لکھی ہیں, میں نے ان کی کتابیں پڑھی ہیں, آپ حضرات نے بھی پڑھی ہوں گی. اور انہوں نے بہرحال اپنے مذہب کا, اپنے فرقے کا بہت بڑا کام کیا ہے. تو وہ تفسیر میں لکھتے ہیں, تفہیم القرآن ان کی مشہور تفسیر ہے, اس میں آیت اس آیت کے ذیل میں لکھتے ہیں کہ ہر شے اللہ کی تسبیح پڑھ رہی ہے, اس کا مطلب یہ ہے کہ اللہ کی اطاعت گزار ہے, اللہ کی اطاعت گزار ہے. اور آگے چل کے کہتے ہیں کہ ہر شے اللہ کا کلمہ پڑھتی ہے, ہر شے کلمہ پڑھ رہی ہے. زبان سے نہیں پڑھتی, اپنے کردار سے پڑھتی ہے, زبان سے نہیں پڑھتی, اپنے کردار سے پڑھتی ہے. آگے تشریح کرتے ہیں کہ, اور یہ بھی یاد رکھیے, زبان سے آدمی جھوٹ بول سکتا ہے مگر کردار سے جھوٹ نہیں بولتا. گفتار میں آدمی جھوٹا ہو سکتا ہے, کردار میں جھوٹا نہیں ہو سکتا. زبان کی گواہی غلط ہو سکتی ہے مگر کردار کی گواہی غلط نہیں ہو سکتی. لہذا وہ کلمہ پڑھتے ہیں ہم نہ سنیں مگر ان کا کردار ہمارے سامنے ہے. اس لیے زمین بھی مسلمان ہے, آسمان بھی مسلمان ہے, دریا بھی مسلمان ہے, پہاڑ بھی مسلمان ہیں, بہتا ہوا پانی بھی مسلمان ہے, حجر بھی مسلمان ہے, شجر بھی مسلمان ہے, کائنات کا ذرہ ذرہ مسلمان ہے. میں نے کہا مولانا انصاف سے کام لیجئے, بات نہ بدلا کیجئے. جب کردار کی بات آپ کرتے ہیں تو نبی کا کے چچا کا کردار بھی مسلسل گواہی دے رہا تھا, وہاں کیوں تقاضا کرتے ہیں جب تک زبان سے کلمہ نہ پڑھو گے ہم مسلمان نہ مانیں گے؟ درود بھیج دیجئے محمد و آل محمد پر. تو عزیزان گرامی, یہ کلمہ کلمے والی بات نہ جانے کہاں سے آ گئی. کلمہ کوئی منتر تو ہے نہیں کہ کلمہ پڑھ کے آدمی مسلمان ہو جائے. اور مجھے تو کوئی روایت ایسی نہیں ملی کہ پیغمبر کے سامنے کوئی آیا ہو اور شریک ہو گیا ہو بزم میں یا نماز میں اور نبی نے کہا ہو کلمہ پڑھا کہ نہیں, پہلے کلمہ پڑھو تب اس کے بعد تم مسلمانوں میں داخل ہو سکتے ہو. کوئی روایت ایسی نہیں آپ دکھا سکتے. کلمہ پڑھ کے آدمی مسلمان نہیں ہوتا. اسلام کی اطاعت کر کے مسلمان بنتا ہے، ہزار مرتبہ کوئی کلمہ پڑھا کرے زبان سے وہ مسلمان نہیں ہوگا جب تک کہ اس کا کردار مسلمان نہیں ہوگا۔ مگر مسلمان کہتے ہیں کہ پیغمبر کے چچا نے کلمہ نہیں پڑھا، پیغمبر کے چچا نے کلمہ نہیں پڑھا، کس نے پڑھا کلمہ یہ تو بتائیے۔ اچھا اتنے بیٹھے ہوئے ہیں یہاں لوگ، میں ان سے پوچھوں کہ آپ نے کس دن کلمہ پڑھا اور کب مسلمان ہوئے، کوئی بتا سکتا ہے؟ سب یہی کہیں گے کہ آپ کیسی احمقانہ باتیں کرتے ہیں، ہم تو مسلمان ہی پیدا ہوئے ہیں، ہم کو کلمہ پڑھنے کی ضرورت کیا ہے؟ تو سوال یہ تو پہلے طے کرو کہ ابو طالب کو کلمہ پڑھنے کی ضرورت تھی بھی یا نہیں۔ درود بھی دیجئے محمد و آل محمد۔ شعر سن لیجئے، آیا ابو طالب ایمان سیر نیک خصال، یوں تو پھیلائے ہیں دنیا نے روایات کے جال، پھر بھی چھپتا ہے کہیں تیری صداقت کا جمال، تیرا کردار یہ کرتا ہے زمانے سے سوال، بولو ایمان سے ایمان کسے کہتے ہیں، میں ہوں کافر تو مسلمان کسے کہتے ہیں، میں ہوں کافر تو مسلمان کسے کہتے ہیں، میں ہوں کافر تو مسلمان کسے کہتے ہیں، شرک سے ہوتی کچھ آلودہ تیری ذات اگر، پاتے تعلیم صداقت کے کہاں تیرے پسر، بہرے تائید پیغمبر جب اٹھے تھے حیدر، روک دیتا کہ یہ کیا کرتے ہو اے جانے پدر، ارے درس اسلام دیا اور نہ لایا اسلام، اچھا کافر تھا کہ بیٹوں کو سکھایا اسلام، اچھا کافر تھا کہ بیٹوں کو سکھایا اسلام، اچھا کافر تھا، اہل دنیا نے تراشے ہیں، اہل دنیا نے تراشے ہیں فسانے کیا کیا، اہل دنیا نے تراشے ہیں فسانے کیا کیا، جال سازوں نے بنائے ہیں ٹھکانے کیا کیا، بے ضمیروں نے نکالے ہیں بہانے کیا کیا، بھر دیا دامن تاریخ میں جانے کیا کیا، یوں لگائی نقب اسلام کی دیواروں میں، مال چوری کا بکا شام کے بازاروں میں۔ دے دیجئے محمد و آل محمد بھائی۔ یہ سب چوری کا مال ہے عزیزان گرامی، جس کو تاریخ کا نام دیا گیا ہے، بہت ہوشیاری سے اس کو دیکھنا چاہیے اور اسے سمجھنا چاہیے۔ اور یہی نہیں، کہنے والے تو یہاں تک کہتے ہیں کہ خود پیغمبر کے والد بزرگوار جو تھے انہوں نے بھی کلمہ نہیں پڑھا تھا، اور ان کے والد بزرگوار جو تھے انہوں نے بھی کلمہ نہیں پڑھا تھا۔ دلیل یہ ہے کہ اس وقت اسلام آیا ہی نہیں تھا، قرآن یہ کہتا ہے یہ زمین اسلام سے کبھی خالی ہی نہیں ہوئی۔ وہ مالک جس کے بارے میں بتا رہا ہوں کہ جس کی ربوبیت چھائی ہوئی ہے، جس کی رحمت چھائی ہوئی ہے، جس کی حکمت چھائی ہوئی ہے، ممکن ہی نہیں ہے کہ اس دنیا کو لاوارث چھوڑ دے ایک لمحے کے لیے بھی، ایک لمحے۔ تو قرآن کہتا ہے، اللہ اپنی آیتوں کو روشن کرتا ہے، ظاہر کرتا ہے، تمہارے باہر بھی ہے، تمہارے اندر بھی، اگر آدمی محسوس کرے، اگر نہ محسوس کرے تو اس کی بات ہی الگ ہے۔ وہ کام جو بندوں کے بس سے باہر ہوتا ہے وہ مالک کرتا ہے۔ آپ دیکھ لیجئے، کائنات پہ نظر ڈالیے۔ ابھی میں نے کہا کہ اس کا خان نعمت بچھا ہوا ہے، نہ دن کو بند ہوتا ہے، نہ رات کو بند ہوتا ہے، نہ سمیٹا جاتا ہے، اس کی ربوبیت پھیلی ہوئی ہے۔ یہ بچے میرے سامنے بیٹھے ہوئے ہیں دو تین، اس لیے میں رات کہیں مجھے تقریر کرنی تھی، ذہن میں آ گیا، تو میں نے کہا کہ دن کو کھلنے والے پھول جو ہیں وہ سرخ ہوتے ہیں، رنگین ہوتے ہیں، مختلف رنگ کے ہوتے ہیں، رات کو جو پھول کھلتے ہیں وہ سفید ہوتے ہیں۔ دن کو جو پھول کھلتے ہیں اس میں خوشبو کم ہوتی ہے یا نہیں ہوتی، رات کو جو پھول کھلتے ہیں ان میں خوشبو زیادہ ہوتی ہے۔ اب سوال پیدا ہوتا ہے کہ ایسا ہوتا کیوں ہے۔ اب اس کا جواب چاہیے، جواب کون دے گا؟ انسان کی عقل دے گی۔ انسان کی عقل یہ کہتی ہے کہ جس نے پھول کھلایا ہے وہ جانتا ہے کہ ان پھولوں کے اندر میری مخلوق کا رزق ہے، شیرے کی شکل میں ایک ننھا سا قطرہ، وہ شیرے کا قطرہ اس کے بیج کی بھی حفاظت کرتا ہے اور اس کے مخلوقات کا پیٹ بھی بھرتا ہے، تو وہ جانتا ہے کہ میری مخلوقات کو رات کو بھی بھوک لگتی ہے اور دن کو بھی بھوک لگتی ہے۔ اگر رات کو رنگین پھول کھلیں گے تو دکھائی نہیں دیں گے، لیکن سفیدی رات کو دکھائی دیتی ہے، اور دن کو خوشبودار پھول اگر کھلیں گے تو خوشبو کی ضرورت نہیں ہے، اس لیے کہ دن کو ہر چیز دکھائی دیتی ہے، خوشبو کی ضرورت رات کو پڑتی ہے، رات کو تتلیوں کو خوشبو آواز دیتی ہے، آؤ تمہاری غذا یہاں ہے، اور سفیدی آواز دیتی ہے، آؤ تمہاری غذا یہاں رکھی ہوئی ہے، یہ پہنچ کے اپنی غذا حاصل کر لیتے ہیں۔ تو یہ پھول جو ہیں اس رب کی گواہی دیتے ہیں، اس رازق کی گواہی دیتے ہیں کہ پھول کھلانے والا کوئی اندھی طاقت نہیں ہے، کوئی ایکسیڈنٹ نہیں ہے کہ جو ان پھولوں کو کھلا دیتا ہے، کوئی ارادہ ہے، کوئی ارادہ ہے کہ جس کی نگاہیں ہر ضرورت مند پہ ہیں۔ آپ نے یہ سنا ہوگا اور جانتے ہیں، سائنس پڑھنے والے لڑکے جانتے ہیں کہ بارش وہاں زیادہ ہوتی ہے جہاں درخت زیادہ ہوتے ہیں، بارش وہاں زیادہ ہوتی ہے جہاں درخت زیادہ ہوتے ہیں۔ دیکھیے شب جمعہ ہے اس لیے میں ذکر الہی کر رہا ہوں اور سارا ذکر جڑے ہوئے ہیں ذکر الہی سے۔ تو بارش جہاں درخت ہوتے ہیں، جہاں پودے زیادہ ہوتے ہیں، جہاں ہریالی زیادہ ہوتی ہے وہاں بارش زیادہ ہوتی ہے۔ کیوں ایسا ہوتا ہے؟ سائنس یہ بتا کے ہٹ گئی کہ جہاں ہریالی زیادہ ہوگی وہاں بارش زیادہ ہوگی۔ ابھی چند سال پہلے، 20-25 سال پہلے، یہ امارات کا علاقہ جو ہے، عرب امارات کا، یہ ریگستان تھا، وہاں بارش بہت کم ہوتی تھی یا نہیں ہوتی تھی، بارش بہت کم ہوتی تھی یا نہیں ہوتی تھی۔ 85 یا 86 میں میں وہاں گیا تو معلوم ہوا کہ اس سال بہت بارش ہو گئی، اور یہاں تک ہو گئی کہ کشتی چلنے لگی۔ میں نے کہا کشتی اس ریگزار میں؟ کہنے لگے ہاں بارش ہی ہو گئی، اس لیے کہ یہاں گھر جو بنائے گئے تھے اور جو سڑکیں بنی ہیں اس میں پانی کے بہانے کا کوئی انتظام تو تھا نہیں، اس لیے کہ ان کو تجربہ ہی نہیں تھا کسی بڑی بارش کا۔ مگر اب ہوا کیا؟ ہوا یہ کہ جب وہاں تیل نکل آیا تو انہوں نے دوسرے ملکوں سے مٹی منگائی، سڑکوں کے کنارے مٹی پھیلائی، اپنے گھروں میں مٹی پھیلائی، پھیلانے کے بعد پودے منگائے جگہ جگہ سے، اس میں لگایا، اس میں پانی کا انتظام کیا۔ اب پودے جو بڑھے تو ہریالی پیدا ہو گئی، ہریالی اتنی پیدا ہو گئی کہ میں نے دیکھا سڑکوں پہ وہاں نیم کا درخت ہندوستان سے آیا یا پاکستان سے آیا ہو مسلسل لگا ہوا ہے۔ اب جب ہریالی پیدا ہو گئی تو اللہ نے بارش بھیج دی۔ وہ بارش یہ بتا رہی ہے کہ یہ بادل جو ہے کسی اندھی طاقت کے ہاتھ میں نہیں ہے، اس کے ہاتھ میں جو جانتا ہے کہ میری مخلوق کہاں پیاسی ہے اور کہاں ضرورت نہیں ہے۔ یہ بادل اپنا پانی بلا وجہ ضائع نہیں کرتا، ریگزاروں میں ضرور بھیج دیجئے محمد و آل محمد۔ تو اس طرح سوچتے چلے جائیے، سوچتے چلے جائیے، بات سمجھ میں آتی چلی جائے گی عزیزانی گرامی۔ اور پھر کیسے ممکن ہے کہ وہ اپنے بندوں کو جو پیاس پیدا کرنے سے پہلے پانی پیدا کر دیا جس نے، سانس لینے سے پہلے ہوا پیدا کر دی جس نے، چلنے سے پہلے زمین کا فرش بچھا دیا، آسمان کا شامیانہ ہمارے سروں پر پھیلا دیا، روشنی کا انتظام کر دیا، جو ہماری ضرورتوں پر نگاہ رکھتا ہے، جو کام ہم نہیں کرتے وہ وہی کر سکتا ہے۔ اگر وہ بادلوں کو روک لے تو یہ ساری بڑی طاقتیں مل کے بھی بارش کا انتظام نہیں کر سکتی۔ اگر وہ ایک لمحے کے لیے سورج کو ایک جگہ ٹھہرا دے تو ساری دنیا جل کے خاک ہو جائے۔ اگر وہ ایک لمحے کے لیے، ایک لمحے کے لیے روک دے کہیں سورج اور یہاں رات ہو تو ٹھٹھر کے ساری دنیا مر جائے۔ عزیزانِ گرامی، یہ توازن قوم کا کون قائم کرتا ہے؟ اگر نباتات بڑھ جائیں گے، اگر نباتات بڑھ جائیں گے تو حیوانات کے رہنے کی جگہ نہیں رہ جائے گی۔ حیوانات اگر بڑھ جائیں گے تو درندے جو ہیں وہ بھی ختم ہو جائیں گے، اور جب حیوانات بڑھ جائیں گے تو وہ نباتات کو کھا جائیں گے، نباتات کو جب کھا جائیں گے تو نباتات غائب ہو جائیں گے، جب نباتات غائب ہو جائیں گے تو حیوانات بھی، وہ گھاس کھانے والے جانور سبزی خور جو ہیں وہ بھی ختم ہو جائیں گے، جب وہ ختم ہو جائیں گے جو درندے گوشت خور ہیں وہ بھی ختم ہو جائیں گے، ساری دنیا ختم ہو جائے گی۔ ایک توازن کی ضرورت ہے، یہ توازن انسان تو نہیں پیدا کر سکتا عزیزانِ گرامی، توازن یہ بیلنس انسان کے قبضے میں ہے ہی نہیں، جس نے دنیا بنائی ہے اس کے قبضے میں، وہ جانتا ہے سبزے کی کتنی ضرورت ہے، حیوانات کی کتنی ضرورت ہے، درندوں کی کتنی ضرورت ہے، چوپایوں کی کتنی ضرورت ہے۔ تو ہماری ضرورت بھی وہ جانتا ہے کہ یہ انسان ہے، مگر انہیں ایک ہادی کی ضرورت ہے، انہیں ایک رہنما کی ضرورت ہے، تو بغیر ہادی کے تو ہمیں چھوڑ نہیں سکتا، بغیر ہادی کے हमें नहीं छोड़ सकता। और यहीं पहुंचने के बाद ये बात समझ में आती है कि जिस तरह कल उसने हमारी हिदायत की, उसी तरह आज भी उसकी हिदायत का इंतज़ाम है। आप कहेंगे अगर हिदायत का इंतज़ाम है तो हादी आता क्यों नहीं सामने? सवाल ये है कि इम्तिहान भी तो लेना है, इम्तिहान भी लेना है। और इससे पहले जो हादी आ चुके हैं, जो हादी आ चुके हैं, उनका किरदार सामने है, उनका किरदार सामने है। और किरदार जो है वो आवाज़ दे रहा है कि मेरा इत्तबा करो, और इत्तबा करने वाले इतने कम हैं कि जिसकी कोई इंतहा नहीं। माफ़ कीजिएगा अज़ीज़ाने गिरामी, ज़रा थोड़ी सी तल गुफ्तगू भी हो जाए, उसके बाद मैं शेरी सुनाऊंगा आप हज़रात को। तल गुफ्तगू का मतलब ये है कि हम मुसलमान हैं, और मुसलमान ही नहीं शिया हैं, और शिया ही नहीं शिये अस्नाशरी हैं। इसलिए तमाम दुनिया में तमाम कौमों और तमाम मज़ाहब से ज़्यादा हमारी ज़िम्मेदारी है। इसलिए हमारी सबसे ज़्यादा ज़िम्मेदारी है कि कुछ लोग हैं जो अल्लाह को मानते हैं, अल्लाह के बाद हज़रत मूसा को मानते हैं। कुछ लोग हैं जो अल्लाह को मानते हैं, अल्लाह के बाद हज़रत ईसा को मानते हैं, हज़रत मरियम को मानते हैं। कुछ लोग हैं जो अल्लाह को मानते हैं, रसूलुल्लाह को मानते हैं। हम जो हैं अल्लाह को भी मानते हैं, रसूलुल्लाह को भी मानते हैं, 124,000 अंबिया को भी मानते हैं, और उसके बाद 14 मासूमीन को मानते हैं, 14 मासूमीन को मानते हैं। जब मानते हैं तो हमारे इतने रहनुमा हैं, जब इतने रहनुमा हैं तो अगर हम रास्ता भटक जाएं, अगर हम रास्ता भुला दें, हम अगर गलत रास्ते पर चले जाएं, तो दुनिया यही कहेगी हम अगर भूल गए थे रास्ता तो हमारे पास रहनुमा कम है, इनके पास तो इतने रहनुमा हैं, ये कैसे रास्ता भूल गए, ये कैसे गलत रास्ते पर चले गए, ये कैसे गलत रास्ते पर चले गए। तो अपनी जिम्मेदारी, हमारी जिम्मेदारी ये है कि हम इस पर गौर करें और सोचें कि दूसरी कौमों से हम अलग क्यों नहीं हैं। हम जब मस्जिद में आते हैं तो मुसलमान बन जाते हैं, इमाम बारगाह में आते हैं तो मुसलमान बन जाते हैं, बाहर निकलने के बाद मुसलमान रहते हैं कि नहीं एक सवाल है। बाहर निकलने के बाद उतने ही बड़े मुसलमान रहते हैं या नहीं? अच्छा मैं आपसे कहता हूँ, एक बहुत बड़े साइंसदान भी और फलसफे भी गुजरे हैं यूरोप में, बर्ट्रन रसल, वो कहता है अगर कोई ये साबित कर दे कि मज़हब की वजह से एक कत्ल दुनिया में बच गया, नहीं हुआ, एक इंसान की जान बच गई, तो मैं मज़हब कबूल कर लूँगा। आज अगर कोई कहे कि साहब हम तो बस उस फ़िरके को मानेंगे, उस मज़हब को मानेंगे जिसमें चोर कम पैदा होते हों, डाकू कम पैदा होते हों, झूठे कम पैदा होते हों, बेईमान कम पैदा होते हों, है कि नहीं? तो मुसलमानों में इतने सब फ़िरके हैं, कौन फ़िरका जवाब देगा? किसके अंदर ये कहने की सलाहियत है कि हमारा फ़िरका वो है जिसमें सबसे ज़्यादा कम बुरे लोग पैदा होते हैं, अच्छे लोग ज़्यादा पैदा होते हैं? मगर हमारी कौम जो है ये कह सकती थी अभी 100 साल पहले तक, दुनिया की हुकूमतें, दुनिया के मुल्क के लोग कहते थे कि अली और हुसैन के मानने वाले ये जो हैं ये बेईमानी नहीं करते, ये चोरी नहीं करते, ये दयानतदार होते हैं। मैं हिंदुस्तान का रहने वाला हूँ और मुझे बर्र सगीर की तारीख पर मेरी नज़र है, हिंदू राजा और सलातीन जो होते थे वो अपने यहाँ सिपह सालार जो रखते थे वो शिया तलाश करते थे। बनारस के राजा ने लिख दिया कि मेरे बच्चों का अतालीक, 100 साल पहले लिखा, 150 साल पहले, अतालीक किसी शिया को होना चाहिए, इसलिए कि शिया सब कुछ कर सकता है, कैरेक्टर ख़राब नहीं करेगा मेरी नस्ल का, कैरेक्टर ख़राब नहीं करेगा। इसका मतलब है कि हमें दूसरी कौमों के मुकाबले में हमारे अंदर फ़र्क होना चाहिए, इसलिए कि हम उन अफराद को मानने वाले हैं, उन शख्सियतों को मानने वाले हैं कि जिनकी मिसाल कहीं दुनिया में है नहीं। अब आप सुनिए, फ़र्ज़ कीजिए 4 डॉक्टर हैं, एक ईसाई, एक यहूदी, एक हिंदू, एक शिया और एक गैर शिया, ये 5 डॉक्टर खड़े हुए हैं। उसमें होना ये चाहिए कि शिया डॉक्टर का किरदार बाकी 4 डॉक्टर के मुकाबले में अलग हो, होना चाहिए या नहीं? देख के आदमी पहचान ले कि हाँ ये अली को मानने वाले, ये कभी जेब नहीं काटेगा, ये कभी धोखा नहीं देगा, ये कभी धोखा नहीं देगा, ये कभी 420 नहीं करेगा, ये गलत दवा नहीं देगा। 4 इंजीनियर हैं, 5 इंजीनियर हैं, एक हिंदू है, ایک مسلمان ہے، ایک یہودی، ایک عیسائی ہے، اس میں ایک شیعہ ہے، شیعہ انجینئر کا کردار اور باقی چاروں کے مقابلے میں الگ ہونا چاہیے۔ اور غور کیجئے تو کچھ نہ کچھ الگ ہے، مگر جب دنیا آدمی کے اوپر سوار ہو جاتی ہے تب پھر کوئی فرق باقی نہیں رہتا، تب پھر کوئی فرق باقی نہیں رہتا۔ اگر آپ کو اس کا احساس ہو گیا ہے تو اب میں اس کے بعد شعر سنا رہا ہوں مدح محمد و آل محمد میں، باقی ذکر الہی پھر کبھی۔ تو بارگاہ مولا کائنات میں ابھی آپ پڑھ رہے تھے قصیدہ، ایک مجھ سے بھی سن لیجئے۔ دیکھیے شاعر بیٹھے ہوئے ہیں، ایک زمانے میں ایک مصرع ہوا مصرع طرح کہ آبروئے صدف خانہ داور ہوں میں، آبروئے صدف خانہ داور ہوں میں، گویا بزبان ممدو۔ لوگوں نے بزبان ممدو شعر پڑھے، شعرا بہت سے تھے، مگر مجھے اچھا نہیں لگا کہ ہر قصیدے میں خود مولا اپنی تعریف کر رہے ہیں، حضرت علی اپنی تعریف کر رہے ہیں۔ میں نے بھی ایک قصیدہ لکھا تھا بزبان ممدو، میں نے اسے ہٹایا، غور کرنا شروع کیا کہ یہ تو اچھا طریقہ نہیں ہے، دوسرا طریقہ ہو سکتا ہے، وہ ہو گیا۔ وہ قصیدہ سن لیجئے، چار پانچ شعر، جبکہ لوگوں سے میں نے کہا کہ اس کے علاوہ بھی ہو سکتا، کہنا اس کے علاوہ تو کوئی ہو ہی نہیں سکتا۔ آبروئے صدف خانہ داور ہوں میں، یہ تو حضرت علی ہی کی طرف سے ہو سکتا ہے کہ ساقی کوثر ہوں میں، فاتح خیبر ہوں میں۔ اب ملاحظہ کیجئے کہ بولا کعبہ کہ زچا خانہ حیدر ہوں میں۔ دیکھیے اس میں کہیں حضرت علی اپنی تعریف نہیں کر رہے ہیں۔ بولا کعبہ کہ زچا خانہ حیدر ہوں میں، کہا قرآن کے مولا کا سناگر ہوں میں، کہا قرآن کے مولا کا سناگر ہوں میں، بولا رضوان کے درزی ہوں تیرے بچوں کا، کہا جبریل نے سرکار کا نوکر ہوں میں، کہا جبریل نے سرکار کا نوکر ہوں میں، عقد زہرا کا نویدی ہوں کہا تارے نے، چرخ سے آئی صدا مسند حیدر ہوں میں، چرخ سے آئی صدا مسند حیدر ہوں میں، کہتی تھی آمد حیدر پہ جدار کعبہ، آپ کے واسطے دیوار نہیں در ہوں میں، آپ کے واسطے دیوار نہیں در ہوں میں، آپ کے واسطے دیوار نہیں در ہوں میں، پیار سے کہتا تھا محبوب خدا کا سینہ، آ یہاں چین سے سو جا تیرا بستر ہوں میں، آ یہاں چین سے سو جا تیرا بستر ہوں میں، آ یہاں چین سے سو جا تیرا بستر ہوں میں، اور خم کے میدان میں یہ دست پیمبر نے کہا، میرا ممبر ہے کجاوے تیرا ممبر ہوں میں، میرا ممبر ہے کجاوے تیرا ممبر ہوں میں، میرا ممبر ہے کجاوے تیرا ممبر ہوں میں، تیرا ممبر ہوں میں، نام مرحب نہ کسی ماں نے رکھا بیٹے کا پھر، جب سے گونجی تیری آواز کہ حیدر ہوں میں، جب سے گونجی تیری آواز کہ حیدر ہوں میں، حیدر ہوں میں، اور عرش آئی صدا اب تو مجھے پہچانو، عرش سے آئی صدا اب تو مجھے پہچانو، میرا بندہ ہے علی خالق اکبر ہوں میں، میرا بندہ ہے علی خالق اکبر ہوں میں۔ تو یہ تو وہ شخصیت ہے کہ ہر ذات اپنی تعریف کے لیے، اپنے کو خود کو پہچانوانے کے لیے علی کا سہارا لے سکتی ہے۔ تو عزیزان گرامی، ہم پہ الزام لگتا ہے کہ یہ غلو کرتے ہیں، یہ غلو کرتے ہیں، حد سے بڑھا دیتے ہیں۔ قطع دیکھیے اور آپ بتائیے گا کہ حد سے بڑھایا ہے یا نہیں۔ عجب بلندی پہ اللہ کے ولی پہنچے، عجب بلندی پہ اللہ کے ولی پہنچے، عجب بلندی پہ اللہ کے ولی پہنچے، قدم بڑھائے سرے آیتے جلی پہنچے، خود اپنے دوش پہ کیسے کوئی قدم رکھ دے، وہاں نبی بھی نہ پہنچے جہاں علی پہنچے، وہاں نبی بھی نہ پہنچے جہاں علی پہنچے۔ आप बताइए, फिर तो सुन लीजिए, बता दीजिए उसमें है गुलू है कहीं। अजब बुलंदी पे अल्लाह के वली पहुंचे, कदम बढ़ाए सरे आयते जली पहुंचे, कदम बढ़ाए सरे आयते जली पहुंचे, खुद अपने दोष पे कैसे कोई कदम रख दे। वहां नबी भी न पहुंचे जहां अली पहुंचे, वहां नबी भी न पहुंचे जहां अली पहुंचे। बताइए इसमें कुछ है गलत बात, कहीं कहीं कोई गलती है? जाहिर है। तो इसी को जब आदमी समझता नहीं तो इल्जाम लगा देता है। हो सकता है कुछ ऐसे लोग हों, कुछ ऐसे लोग हों जो मौलाए मुत्तकियान की ऐसी तारीफ करते हों जो शायान शान नहीं है, और अपनी जहालत या अपनी हिमाकत की बुनियाद पर। लेकिन तारीफ करने के लिए पैगंबर के अकवाल, अल्लाह के आयात इतने ज्यादा हैं कि कभी कहीं आदमी को मजबूर नहीं होने पर होना पड़ता, आदमी को मजबूर नहीं होना पड़ता। अली पैगंबर इस्लाम ने अली के लिए फरमाया, या अली अंता बेमंजिलतिल काबा, या अली अंता बेमंजिलतिल काबा, या अली आपकी हैसियत काबे की हैसियत है। तो मैंने सुना एक तकरीर में उन्होंने फरमाया कि काबे से इसलिए मिसाल दी है कि काबा अपनी जगह से कहीं नहीं जाता, काबा अपनी जगह से कहीं नहीं जाता और अली भी कहीं नहीं जाते, इसलिए पैगंबर ने काबे से अली की मिसाल दी है। मगर ये बात सही नहीं है। उस वक्त तो मैंने उनसे नहीं कहा, कहने का मौका भी नहीं था, मगर काबा तो अपनी जगह से कहीं नहीं जा सकता इसलिए कि ईंट पत्थर की इमारत है। अली तो हर जगह गए, अली हर जगह गए, और न गए होते तो इतनी सारी दुनिया की फजाएं अली अली की आवाज़ से क्यों गूंज रही होती आज तक। अली ने इतनी बार मदद की इंसानियत की कि इंसानियत के विजदान में अली का नाम लिख गया। जहाँ किसी पर मुसीबत आई अली, मुसीबत आई अली, ये क्यों हुआ? इतनी बार अली ने मुश्किल कुशाई की है, इतनी बार अली ने उकदा कुशाई की है, ज़रा ठोकर लगी या अली, तो या अली जो है एक नुतबा बन गया है। नुतबा मानी जैसे जब आदमी को ठोकर लगती है हमारी तरफ तो कहते हैं अरे बाप रे, तो ये नुतबा है। नुतबा यानी दर्द की आवाज़, इजहार दर्द, इजहार गम। तो इंसानियत को जब दर्द ज़्यादा होती है तो हाँ वो अली का नाम आता है और किसी का नहीं आता, माफ़ कीजिएगा। अली का नाम, तो अली तो गए, ये कहना कि साहब अली कहीं नहीं जाएंगे बिल्कुल गलत है। हाँ ये कहा जा सकता है कि अली जहाँ भी गए कुछ लेने के लिए नहीं गए, देने के लिए गए, लेने के लिए नहीं गए, देने के लिए गए। लेना जिसको था वो अली के दरवाजे पर आता था, ये हम मान लेते हैं। मगर ये सवाल फिर भी अपनी जगह पर रह जाएगा कि अल्लाह ने पैगंबर ने अली को काबे से क्यों मिसाल दी। वजह यह है कि कुरान ने कहा हर कौम का एक मरकज़ होना चाहिए, काबे को अल्लाह ने तुम्हारा मरकज़ बनाया है। तो काबा जो है मरकज़ तो है सजदों के लिए, काबा मरकज़ है सजदों के लिए, मगर आदमी को हर वक्त सजदा तो नहीं करना है। दुनिया के और काम करना है, नौकरी करना है, बिजनेस करना है, खेती करना है, तजारत करना है, शादी करना है, ब्याह करना है, बच्चों की परवरिश करना है, हर चीज़ में एक मरकज़ तो चाहिए। काबा मरकज सजदा है। अब एक कता मुलाहजा फरमा लें, एक कता मुलाहजा फरमा लें, रुख जो काबे से फेर ले कोई, पांच वक्तों की बंदगी बातिल, रुख जो काबे से फेर ले कोई, पांच वक्तों की बंदगी बातिल, ओ मोड़ ले रुख अगर अली से कोई, उसकी है सारी जिंदगी बातिल, उसकी है सारी जिंदगी बातिल। आए हरम मरकज सुजूद है तू, या अली क़िबले वजूद है तू। इसलिए पैगंबर ने कहा कि अली क़िबले वजूद हैं, काबा क़िबले सुजूद है, सजदा करना है काबे की तरफ रुख करना होगा, जिंदगी गुजारनी है अली की तरफ रुख करना होगा, शादी करना है अली को देखो, ब्याह करना है अली को देखो, खेती करना है अली को देखो, तजारत करना है अली को देखो, जंग करना है अली को देखो, नफरत करना है अली को देखो, मोहब्बत करना है अली को देखो, इबादत करना है अली को देखो। इसीलिए पैगंबर ने कहा है अली काबे काबे वजूद हैं, दुरूद भेज दीजिए मोहम्मद व आले मोहम्मद। अब हम और आप
حسن حسین کا فادر قاتل مرغبا انتر فاطمہ کا شوہر حق علی حیدر حق علی حیدر.
تو اب ہمیں خود پتہ لگانا چاہیے کہ ہماری زندگی کا کتنا رخ علی کی طرف ہے. اگر علی کی طرف ہے جتنا اتنے کا صلہ اللہ کے یہاں محفوظ ہے. لا یضیعوا اجر المحسنین, اللہ نیکوں کا اور نیک کام کرنے والوں کا اجر کہیں ضائع نہیں کرتا. مگر جو رخ ہماری زندگی کا علی کی طرف نہیں ہے اس کے بارے میں کچھ نہیں کہا جا سکتا. وہ معاف کر دے, وہ کریم ہے, وہ رحیم ہے, مگر قابل اعتبار زندگی وہی ہے جو علی کی طرف, جو جس کا رخ علی کی طرف ہو, جس کا رخ علی کی طرف ہو. اب آپ دیکھ لیجئے, شادی کرتے ہیں ہم علی کی طرح, بیاہ کرتے ہیں ہم علی کی طرح, دوستی کرتے ہیں علی کی طرح, دشمنی کرتے ہیں علی کی طرح, تعلقات رکھتے ہیں علی کی طرح. علی کی طرف ہمارا رخ ہونا چاہیے. تو عزیزان گرامی, بارگاہ الہی میں نے ذکر کا نذرانہ پیش کیا تھا. ذکر کا مطلب ہی ہے یاد دہانی. ذکر کا مطلب یہ نہیں ہے کہ اللہ 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 کرتے رہیں یا علی 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 کرتے رہیں. ذکر کا مطلب یہ ہے کہ اس کی قدرت کا ذکر کریں, اس کی رحمت کا ذکر کریں, اس کے کرم کا ذکر کریں, اس کی ربوبیت کا ذکر کریں. اور جب مولا متقیان کا ذکر ہو تو مولا کی شجاعت کا ذکر کریں, مولا کی عبادت کا ذکر کریں, کیسے زندگی بسر کی ہے. جیسے میں نے ابھی عرض کیا تھا, تین بند ملاحظہ کر لیجئے, رات میں نے وہاں پڑھ دیا ہے, وہ ملاحظہ کر لیجئے. مگر اس سے پہلے یہ سن لیجئے, کبھی کبھی ہم ایسی باتیں کہتے ہیں کہ جو حضرت علی سے مناسبت نہیں رکھتی. مثلا ہم کہتے ہیں کہ حضرت علی جب تلوار اٹھاتے تھے تو زمین اور آسمان کانپنے لگتے تھے, اور جب خیبر میں حضرت علی نے تلوار چلائی تو مرحب کا قوت بھی کٹا, مرحب بھی کٹا, اس کا گھوڑا بھی کٹ گیا, اور حضرت جبریل کا پر بھی کٹ گیا. اور ہمارا ذاکر تو یہاں تک کہہ دیتا ہے کہ جب حضرت علی نے تلوار نکالی خیبر میں تو اللہ نے کہا آج بس قیامت آ جائے گی, علی کو غصہ آ گیا ہے, علی کو غصہ آ گیا ہے, فرشتوں جاؤ جلدی, جبریل جاؤ تم پر بچھا دو, اسرافیل جاؤ تم کلائیاں تھام لو, میکائل جاؤ تم بازو پکڑ لو. اب فرشتے آ گئے کہ کوئی کلائی سے لپٹ گیا, کوئی بازو سے لپٹ گیا, اور اس کے بعد جب مولا نے تلوار اٹھائی ہے تو کوئی ادھر گرا فرشتے, کوئی ادھر گرا, اور علی نے جو مارا تلوار تو پتھر بھی کٹا, گھوڑا بھی کٹا, اور مرحب بھی کٹا, اور اس کا حضرت جبریل کا پر بھی کٹ گیا. تو عزیزان گرامی, یہ حضرت علی کا ذکر نہیں ہے. سیدھی سیدھی بات, کیوں نہیں ہے؟ اس لیے علی امام تھے اللہ کے بنائے ہوئے, علی معصوم تھے. معصوم وہ ہوتا ہے کہ جو غصے میں, تلوار تو بہت بڑی چیز ہے, اپنے ہاتھ کو جنبش بھی نہیں دیتا. غصہ آتا ہے تو دشمن کے سینے سے ہٹ جاتا ہے. علی اس ذات کا نام ہے کہ جس کے سارے جذبات اس کے اپنے قابو میں تھے, اس کے اپنے قابو میں تھے. اور اگر ایسے ہی بے قابو ہوتے تو اللہ نے ذوالفقار دی کیوں, اللہ نے ذوالفقار دی کیوں. علی کے ہاتھ سے کسی بے گناہ کو ہلکی سے خراش لگ جائے یہ ممکن ہی نہیں ہے, یہ ممکن ہی نہیں ہے. ساری چیزیں تو علی, ساری قوتیں علی کی, علی کے قبضے میں ہیں. آپ جانتے ہیں شب ہجرت پیغمبر نے کہا یا علی سو جاؤ, جا کے سو گئے حضرت علی, چادر اوڑھی اور فوراً سو گئے. ایک لمحے کی دیر نہیں ہوئی, دیکھ لیجئے تاریخ, پڑھ لیجئے تاریخ, چادر اوڑھی اور فوراً سو گئے. یہ نہیں کہ کروٹ بدل رہے ہیں کبھی ادھر کبھی ادھر کبھی ادھر. آپ کسی سے کہہ دیجیے جا کے سو جاؤ, اتنی جلدی سو نہیں سکتا, کوئی 15 منٹ میں کسی کو نیند آئے گی, کسی کو آدھے گھنٹے میں آئے گی. بعض ایسے ہیں کہ نیند کے دوا کھائیں گے, اس کے بعد بھی 10-20 کروٹیں لیں گے تب جا کے نیند آئے گی. اور جو ڈرپوک ہوگا اسے معلوم ہو جائے گا کہ دشمنوں سے گھرا ہوا گھر ہے, وہ صبح تک اسے نیند نہیں آئے گی. پیغمبر نے علی سے کہا جاؤ علی سو جاؤ, علی گئے اور جا کے سو گئے. ایک بات سمجھ میں آ گئی کہ نیند علی کے قابو میں ہے, نیند علی کے قابو میں ہے, جس وقت چاہیں اسی لمحے سو جائیں گے. تو جس کے قابو میں نیند ہوگی بیداری بھی اس کے قابو میں ہوگی, جس لمحے چاہیں بیدار ہو جائیں. اسے جگانے کے لیے الصلاۃ خیر من النوم نہیں کہنا پڑے گا, نہیں نہ کہنا پڑے گا. اب تاریخ دیکھ لیجئے, کہیں کبھی کسی نے علی کو جگایا ہے؟ علی تو خود جگانے کے لیے آئے تھے, علی کو جگاؤ, جگائے گا. درود بھیج دیجئے محمد و آل محمد,
تو دستے علی نے آ کے مچلتی تھی ذوالفقار، شعلے ستمگروں پہ اگلتی تھی ذوالفقار، میدان میں اپنا رنگ بدلتی تھی ذوالفقار، نسلوں کو دیکھ دیکھ کے چلتی تھی ذوالفقار، عنوان تھی جو اہل وفا کے سکون کا، دھبا نہیں تھا اس پہ غریبوں کے خون کا، گھر میں علی کے آئی تھی ایمان کی طرح، دشمن پہ تھی نگاہ نگہبان کی طرح، اتری تھی آسمان سے قرآن کی طرح، شامل تھی اہل بیت میں سلمان کی طرح، عصمت کی بارگاہ میں لب کھولنے لگی، فولاد کی زبان تھی مگر بولنے لگی، دن کو علی کے ہاتھ میں رہتی تھی شولہ روح، راتوں کو اٹھ کے دھوتی تھی جب فاطمہ لہو، تو عصمت کی بارگاہ میں پھر ہو کے باوضو، کرتی تھی اٹھ کے بنت پیغمبر سے گفتگو، تھی رازدار جنگ اکیلی بطول کی، تلوار تھی علی کی سہیلی بطول کی، تلوار تھی علی کی سہیلی بطول کی، تلوار تھی علی کی سہیلی بطول کی. بس عزیزان گرامی، میں ذکر کر چکا، اب انشاءاللہ اگلے دن کے بعد یعنی اتوار کو ہے نا، انشاءاللہ تفصیل سے مولا کا ذکر ہوگا. دو چار بچے بیٹھے ہوئے ہیں، ان کے لیے ایک چھوٹی سی نظم پیش کر دوں ان بچوں کے لیے، اس لیے کہ رات بھی یہ موضوع چھڑا ہوا تھا کہ یہاں جو نسل پرورش پا رہی ہے اس کا مستقبل کیا ہے. بچوں رستہ بھول نہ جانا، بچوں رستہ بھول نہ جانا، علم و عمل کی شمع جلانا، ایمان کا پرچم لہرانا، ہمت ہار کے لوٹ نہ آنا، بچوں رستہ بھول نہ جانا، بچوں رستہ بھول نہ جانا، راہ کٹھن ہے بچوں رستہ بھول نہ جانا، راہ کٹھن ہے کوس کڑے ہیں، رہزن رہبر بن کے کھڑے ہیں، بت لاکھوں رستے میں پڑے ہیں، ان کے آگے سر نہ جھکانا، بچوں رستہ بھول نہ جانا، بچوں رستہ بھول نہ جانا، ان کے آگے سر نہ جھکانا، بچوں رستہ بھول نہ جانا. شور مچانے والے ہوں گے، آفت کے پرکالے ہوں گے، لمبی قباؤں والے ہوں گے، کام ہے ان کا جال بچھانا، بچوں رستہ بھول نہ جانا، بچوں رستہ بھول نہ جانا، بچوں رستہ بھول نہ جانا. دین کوئی دکان نہیں ہے، بچوں رستہ بھول نہ جانا، یورپ کی تہذیب کے بندے، اجلے کپڑے کالے دھندے، مانگیں گے ایمان کے چندے، دامن کو دھبوں سے بچانا، بچوں رستہ بھول نہ جانا، بچوں رستہ بھول نہ جانا. دین کوئی دکان نہیں ہے، مذہب دسترخوان نہیں ہے، کرکٹ کا میدان نہیں ہے، ممبر سے چھکے نہ لگانا، بچوں رستہ بھول نہ جانا، بچوں رستہ بھول نہ جانا. راہ میں ہیں ایسے بھی مسلمان، لب پر یاہو دل میں شیطان، جیب میں بوتل ہاتھ پہ قرآن، صورت سے مت دھوکھا کھانا، بچوں رستہ بھول نہ جانا، بچوں رستہ بھول نہ جانا. مانا یہ دنیا دشمن ہے، ساتھ دعائے قلعہ شکن ہے، چادر زینب سایہ فگن ہے، حامی ہے احمد کا گھرانا، بچوں رستہ بھول نہ جانا. دل کے ٹکڑوں آنکھ کے تارو، اے میری ملت کے سہارو، رات بڑی تاریخ ہے پیارو، علم و عمل کی شمع جلانا، بچوں رستہ بھول نہ جانا. قرآن کی طاقت جو دکھا دو، چاہو تو پتھر پگھلا دو، دریاؤں میں آگ لگا دو، دریاؤں میں آگ لگا دو، علم و عمل کی شمع جلانا، بچوں رستہ بھول نہ جانا. دیدہ نم کے وارث تم ہو، شاہ کے غم کے وارث تم ہو، میرے قلم کے وارث تم ہو، رگد جو میں تم بڑھ کے اٹھانا، بچوں رستہ بھول نہ جانا، بچوں رستہ بھول نہ جانا. دل کے ٹکڑوں آنکھ کے تارو، اے میری ملت کے سہارو. تب انشاءاللہ پھر پالنے والے ہمارے اس مختصر ذکر کو قبول فرما لیں، پالنے والے ہمیں اور ہمارے ان بچوں کو، ہمارے نوجوانوں کو ایسا علم اور ایسا کردار عطا کر دے جو دوسری قوموں کے درمیان دین اہل بیت کے تعارف کا ذریعہ بن سکے، اور دنیا کو اپنے
किरदार और अपनी जबान से बता सकें। हकीकी इस्लाम अगर समझना है तो हमारे पास आओ। पालने वाले जहाँ जहाँ शियाने हैदर करदार हैं उनकी हिफाजत फरमा। पालने वाले जो कमज़ोरियाँ हमारे अंदर हैं हमारे आने वाली नस्लों में मुंतकिल ना होने पाएँ। पालने वाले जिक्र अहले बैत और अपनी याद से हमारे घरों को, हमारे अज़ाखानों को, हमारे दिलों को आबाद रख। जो मोमिन और मोमिनात दुनिया से जा चुके हैं उन्हें जवार मासूम में जगह इनायत फरमा, उनकी मगफरत फरमा। क्या है भाई? اللهم انت السلام لك السلام لك السلام عليك الحمد السلام سبحان ربك رب العزة عما يصفون سلام على المرسلين الحمد لله رب العالمين السلام عليك ايها النبي ورحمة الله